नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। मंगसिरमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुँदैछ। त्यो चुनावका लागि भन्दै निर्वाचन आयोगले आचार संहिता पनि लागू गरेको छ। आचार संहिता लागू हुँदा कर्मचारीको सरुवा बढुवा नियुक्ति लगायतका चुनावलाई प्रभाव पार्ने कुनै पनि काम सरकारले गर्न गराउन हुँदैन। तर आचार संहिता विपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति मात्रै राप्रपाबाट 4 मन्त्री र 4 राज्यमन्त्री सरकारमा थप गर्नुभएको छ। मन्त्री नियुक्त भए लगत्तै मन्त्री परिषद विस्तार गर्नु आचार संहिता विपरीत हुने बताएको निर्वाचन आयोगले हिजो भने सरकार विस्तार गर्नु आचार संहिता विपरीत नहुने भनेको छ। प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादव सहितका आयुक्तले सरकार विस्तार गर्न आचार संहिताले नरोक्ने बताएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई गएराती नै पद तथा गोपनीयताको शपथ गराउनुभयो। असोज 3 गते प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकबाट 2 राज्यमन्त्री थप्ता आचार संहिता विपरीतको काम भएको भन्दै मन्त्री परिषद विस्तारको निर्णय सच्याउन आग्रह गरेको आयोगले हिजो भने बोली फेरेर मन्त्री परिषद विस्तारलाई आचार संहिताले नरोक्ने बताएको थियो। निर्वाचन आयोगले सरकार विस्तारमा हरियो झण्डा देखाएपछि राष्ट्रपति भण्डारीले राप्रपा अध्यक्ष कमल थापालाई उप प्रधानमन्त्री तथा राप्रपाका नेताहरू दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दलाई बिना विभागीय मन्त्रीका रूपमा शपथ गराउनुभयो। यस्तै भास्कर भद्रा, कुन्ती साई, सुशील श्रेष्ठ र कान्ता भट्टराईले पनि राज्यमन्त्रीको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवासित शपथ लिनुभयो। विपक्षी नेकपा एमाले सहित सरकारमै रहेको नेकपा माओवादी केन्द्रले पनि सरकारले निर्वाचन आचार संहिता विपरीतको काम गरेको भन्दै सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन्। त्यसैले आजको कार्यक्रममा हामी सरकार विस्तार तथा निर्वाचन आचार संहिताका बारेमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। यो कुराकानीका लागि हामीसित हुनुहुन्छ संविधानविद डाक्टर चन्द्रकान्ता गेवाली। गेवालीजी, स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पल्ट गरेको मन्त्री परिषद विस्तारलाई तपाईँले कसरी लिनुभएको छ?
अहिले निर्वाचन आयोगले 2 तहको निर्वाचन गर्नको लागि उसले सरकारले घोषणा पनि गरिरहेछ। निर्वाचन आयोगकै परामर्शमा सरकारले मंगसिर 10 र 21 गते 2 तहको संसदको प्रादेशिक संसद, केन्द्रीय प्रतिनिधि सभाको संसद एकै पटक 2 चरणमा गर्ने भनेर घोषणा पनि गरिसकेको छ। यो निर्वाचन आयोगकै परामर्शमा गरिएको हो र निर्वाचन आयोगलेकै परामर्शमा गरिसके पछाडि अहिले सरकारको जुन चाहिँ विस्तार भएको छ 2074 असोज 12 गतेदेखि यही 2 तहको निर्वाचनको लागि निर्वाचन आयोगले आचार संहिता पनि लागू गरेको छ। एकातर्फ निर्वाचनको घोषणा भइसकेको छ, आचार संहिता लागू भएको छ। आचार संहिता लागू हुँदाखेरि यदि मन्त्री परिषद चाहिँ यही समयमा विस्तार हुन्छ भने त्यो अवस्थामा मन्त्री परिषदले निर्वाचनको लागि जुन निर्वाचन आयोगले निर्वाचन सञ्चालन र रेखदेख गर्ने उसको चाहिँ संवैधानिक दायित्व छ त्यसमाथिको चाहिँ प्रहार हो भन्ने मान्यता रहन्छ। एउटा निर्वाचन आयोगले आचार संहिता लागू गर्दा गर्दै पनि मन्त्री परिषद विस्तार गर्छ भने मन्त्री परिषदलाई पनि निर्वाचन आयोगको लागू गरेको आचार संहिता लागू हुन्छ। यो अवस्थामा अहिले मन्त्री परिषदको जुन चाहिँ विस्तार छ यो विस्तारले स्वतन्त्र र सक्षम निर्वाचन हुन सक्ने कुरामा आशंका उब्जिन्छ, यो प्रश्न पनि उठ्छ। र पहिलो चाहिँ निर्वाचन आयोगमाथि निर्वाचन आयोग भनेको आफैमा चाहिँ स्वतन्त्र र सक्षम संवैधानिक आयोग हो, संवैधानिक अङ्ग पनि हो। यो आयोगलाई चाहिँ निर्वाचनको मुखमा अर्थात् संघारमा मन्त्री परिषद विस्तार गरिन्छ भने यो विस्तारले चाहिँ पहिलो त आचार संहिताको उल्लङ्घन हुने नै हो, अर्को चाहिँ स्वतन्त्र र सक्षम निर्वाचनमाथिको चाहिँ प्रहार पनि हो।
तर निर्वाचन आयोगकै पदाधिकारीहरूले चाहिँ हिजो मात्रै राष्ट्रपतिलाई भेटेर चाहिँ हुन्छ मन्त्री परिषद विस्तार हुन सक्छ, अगाडि पनि भएको हो भनेर भन्नुभएको छ। यो हुँदाखेरि त निर्वाचन आयोगले त अनुमति दिएकै मान्न सकियो नि, होइन र?
यो अवस्थामा के हुन सक्छ भन्दाखेरि निर्वाचन आयोगलाई पनि विबन्धन लाग्छ, एउटा संवैधानिक विबन्धन कानूनी विबन्धन लाग्छ। कानूनी कुरामा विबन्धन लाग्दैन भन्ने कुरा भनिन्छ, तर संवैधानिक कुरामा विबन्धन लाग्छ। उसले चाहिँ म संविधानको र कानूनको पालना गर्छु भनेर निर्वाचन म सञ्चालन गर्छु भनेर संवैधानिक रूपमा उसलाई अधिकार दिइएको छ। निर्वाचन गर्ने कामहरू सबै निर्वाचन आयोगले गर्ने हो, त्यस कारणले निर्वाचन आयोगले निर्वाचन गर्ने क्रममा मन्त्री परिषद विस्तार गर्दा पहिला पनि मैले विस्तार गर्नलाई शपथ लिनलाई ठिक छ भने अब पनि ठिक छ भन्छ भने यो प्रत्यक्ष रूपमा चाहिँ आचार संहिताको घोर उल्लङ्घन हुन्छ।
त्यो चाहिँ राष्ट्रपतिसँग मात्रै भने गर्न सकिन्छ भन्ने आशय व्यक्त गरे निर्वाचन आयोगले, तर पहिलो चोटि आचार संहिता लागू भइसकेपछि एक महिना जति अगाडि चाहिँ राप्रपा फुटेको थियो, राप्रपा प्रजातान्त्रिकबाट मन्त्री नियुक्त भइसकेपछि चाहिँ निर्वाचन आयोगले चाहिँ आइन्दा नगर है भनेर भनेको पनि थियो होइन। यो चाहिँ आचार संहिता उल्लङ्घन भयो, अब अर्कोचोटि चाहिँ नगर है भनेर पनि भनेको थियो, तर फेरि अहिले चाहिँ अब अस्ति नै भएको गरे हुन्छ भन्ने आशय चाहिँ निर्वाचन आयोगको आइराखेको छ।
अनि यो आशय चाहिँ साँच्चीकै यही तरिकाले आएको हो भने निर्वाचन आयोग चाहिँ स्वतन्त्र संवैधानिक आयोग नभइकन सरकारको खल्तीमा चाहिँ रहेको आयोग ठहरिन्छ। यसले चाहिँ जनताप्रतिको विश्वास गुम्दछ र संविधानको जुन मकसद छ, जति संवैधानिक आयोग छन् सरकारको वाजडको भूमिका खेल्ने, पहरेदारको भूमिका खेल्ने, सरकारलाई लगाम लगाउने काम निर्वाचन आयोगले गर्नु पर्थ्यो। यदि चाहिँ सरकारले जे भन्छ त्यही मान्दै जाने हो भने संविधानको घोर उल्लङ्घन पर्छ र निर्वाचन आयोग आफैमा सरकारको खल्तीमा पुगे जस्तो हुन्छ। यो चाहिँ सरकारको पहरेदारको रूपमा काम नगरिकन सरकारको एउटा चाहिँ विङको रूपमा, एउटा खल्तीको रूपमा चाहिँ काम गरेको ठहरिन्छ। यसले चाहिँ स्वतन्त्र र सक्षम निर्वाचन हुन सक्छ भन्ने मलाई लाग्दैन।
किन
अब किन भन्दाखेरि मन्त्री परिषद विस्तार हुनु भनेको जुन अपोजिसनमा रहेका सानातिना पार्टीहरूलाई अहिले चाहिँ सरकारमा लगियो छ, सरकारमा लगाँदा बित्तिकै त्यहाँ चाहिँ के छ भन्दाखेरि एउटा त आचार संहिता उल्लङ्घन हुने भयो, आचार संहितामा मन्त्री परिषद विस्तार गर्न पाइन्न, मन्त्री परिषद ल अर्थात् त्यो चाहिँ चुनाव प्रसारमा चाहिँ उसले रोक लगाएको छ हरेक कुराको, त्यो गर्दा गर्दै पनि उसले चाहिँ जबरजस्त रूपमा मन्त्री परिषद गठन गर्छ विस्तार गर्छ भने राष्ट्रलाई आर्थिक भार पनि त्यतिकै व्यय हुन्छ। अर्कोतर्फ चाहिँ चुनावमा प्रभाव पार्नलाई उनीहरूले मन्त्री परिषद नियुक्ति गर्छन् भने, एक्सटेन्सन गर्छन् भने त्यो आचार संहिताले मन्त्री परिषद नियुक्ति गर्ने अथवा सरकारी कुनै पनि पदमा नियुक्ति नगर्ने भन्दा भन्दै त्यो त स्वत नै आचार संहिता उल्लङ्घन हुनु भनेको एउटा चाहिँ कानूनी शासनको उल्लङ्घन हो, उपास पनि हो, कानूनी शासनको उपास हो र संविधानवादको उपास हुन पुग्छ।
आचार संहितालाई चाहिँ अलिक लक्षक रूपमा पनि लिन सकिन्छ नि, कानून ऐन कानून भन्दाखेरि फरक खालको नैतिक बन्धन हो, यो चाहिँ मान्नुपर्छ भन्ने त सिद्धान्त हुन्छ तर मानिँदैन भन्ने खालको कुराहरू पनि उठ्छन् नि। कानूनकै रूपमा चाहिँ कानून चाहिँ प्रष्ट लेखिएकै कुरा कार्यान्वयन हुनु पर्यो, तर आचार संहिता चाहिँ यो चाहिँ कानूनी बन्धन हो तर अब यो उल्लङ्घन भयो भने पनि यसको चाहिँ नालिज उजुर बाजुर कतै लाग्दैन भन्ने कुराहरू पनि त हुन्छन् नि होइन।
होइन, आचार संहिता भनेको आफ्नो मोरालिटीमा पनि भर पर्छ, एउटा त्यो हो, नैतिक प्रश्न पनि उठ्छ, नैतिक प्रश्न साथसाथै आचार संहिता पनि संविधान ऐन कानून बमोजिम टेकेरै बनाइएको हो, त्यस कारणले यो पनि एक प्रकार कानूनै हो, त्यस कारणले आचार संहिता पालन म गर्दिनँ यो कानूनै होइन भन्न मिल्दैन। यो आचार संहिता पनि कानून हो, आचार संहिता संविधान जस्तो त होइन तर संविधान अनुसार नै हामी निर्वाचन गर्न गएका छौँ भने त्यो निर्वाचनलाई प्रभाव पार्ने गरी आचार संहिता उल्लङ्घन हुन्छ भने निर्वाचन स्वत प्रभावित हुन्छ र जनताले चाहिँ सरकारप्रति यसले स्वतन्त्र तरिकाले निर्वाचन गरौँ भन्ने चाहिँ जनताको विश्वास पनि गुम्दछ। यो विश्वास गुम्नु भनेको स्वतन्त्र र सक्षम तरिकाले निर्वाचन आयोगले निर्वाचन गरेको ठहरिँदैन र भोलि चाहिँ आचार संहिता उल्लङ्घन गर्दै मन्त्री परिषद विस्तार र अरू चाहिँ कामहरू गरिन्छ भने त्यतिखेर भोलि त्यसले चाहिँ निर्वाचनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ भने त्यो प्रभाव पार्यो भनेर कोही मान्छे कोही नागरिक चाहिँ अदालतमा मुद्दा लिएर जान्छ भने त्यसको विरुद्धमा पनि मुद्दा चाहिँ न्यायिक प्रमाण गर्न सकिन्छ।
आचार संहिता उल्लङ्घनको पनि अदालतमा प्रश्न उठाउन पाइन्छ,
प्रश्न उठाउन सकिन्छ, क्षतिपूर्ति दिलाउन सकिन्छ र जनतालाई विश्वस्त राख्नलाई नै फेरि इलेक्सन भयो भन्नको लागि नै आचार संहिता लागू गर्ने होइन नि। आचार संहिता किन चाहियो
राष्ट्रपतिले गर्नु पर्थ्यो के त?
राष्ट्रपति अहिलेको संविधानले, मैले भनेको अहिलेको संविधानले राष्ट्रपतिलाई संवैधानिक राष्ट्रपति रूपमा राखेको अवस्था छ। संवैधानिक राष्ट्रपतिको पनि केही कर्तव्य हुन्छन्, केही अधिकार हुन्छन्, एउटा सिल लगाउने सही छाप गर्ने मात्रै होइन। त्यसै कारणले राष्ट्रपतिको भूमिका के हुनुपर्छ भन्दा यदि चाहिँ अहिले निर्वाचन घोषणा भएर आचार संहिता लागू भएको अवस्थामा जबरजस्त रूपमा मन्त्री परिषद विस्तार हुन्छ भने त्यसलाई रोक्न सक्ने र सरकारलाई थ्रेट गर्न सक्ने, सचेत गराउन सक्ने राइट संवैधानिक राष्ट्रपतिलाई विश्वका जुनसुकै संविधान राष्ट्रपतिको संवैधानिक राजाको पनि रहन्छ। त्यसकारणले संविधानको पालना गर्ने, संरक्षण गर्ने भनेको जनताको इन्टेन्टलाई चाहिँ संरक्षण गर्नु हो, अर्थात् जनताको सार्वभौम सत्तालाई संरक्षण गर्नु हो। जनताको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा छ, जनताकै प्रतिनिधि अथवा संविधान सभा बनाइएको, संविधान सभाले नै जनताको मनसाय अनुसार नै संविधान बनाइएको। त्यसकारणले संविधानको उल्लङ्घन गर्नु, संविधान अनुसारको कानून उल्लङ्घन गर्नु, संविधान बमोजिमको कानून बमोजिमको आचार संहिता उल्लङ्घन गर्नुहुन्छ भने स्वतन्त्र र सक्षम निर्वाचन सम्पन्न हुन सक्दैन। त्यो निर्वाचन सम्पन्न नहुनु भनेको, आचार संहिता उल्लङ्घन गर्दै नहुनु भनेको त्यो निरङ्कुश शासन शासनको चाहिँ एउटा प्रतिबिम्ब हो। त्यसकारणले यो निरङ्कुश शासन पद्धतिमा हामी छौँ कि लोकतान्त्रिक शासन पद्धतिमा छौँ भन्ने भने अहिले हामी लोकतान्त्रिक शासन पद्धतिमा हामी शासन पद्धति चलाछौँ। त्यसै कारणले यो निरङ्कुश शासन व्यवस्था भएको भए यो उल्लङ्घन गरे हुन्छ, होइन लोकतान्त्रिक सरकार हो हामी जनताप्रति उत्तरदायी छौँ भनिन्छ भने आचार संहिता पनि संविधान अनुसारको कानून अनुसार बनेको भावनाले यसले चाहिँ प्रत्यक्ष रूपमा जनताप्रति जनताको निर्वाचनलाई असर पार्ने हुनाले यो आचार संहिता उल्लङ्घन गर्ने गरी जुन मन्त्रीपरिषद विस्तार हुन्छ भने राष्ट्रपतिले संविधान र राष्ट्रको संरक्षण र पालकको संरक्षकको हैसियतले यसलाई रोक्नुपर्छ भने मेरो मानेर
असंवैधानिक कदम हुन्थ्यो नि होइन र शपथ नगराएको भए त यो राष्ट्रपतिको
अब सरकार भनेको सीमित सरकार हुन्छ, जुनसुकै लोकतान्त्रिक सरकारमा सीमित सरकार भएन असीमित सरकार भयो भने त्यो निरङ्कुश हुन्छ। निरङ्कुश सरकारको हामी परिकल्पना गरेका होइनौँ, सरकार पनि संविधान अनुसार चल्नुपर्छ, संविधानवाद अनुसार चल्नुपर्ने हुन्छ, आचार संहिता अनुसार चल्नुपर्छ। सरकारले संविधानवाद अनुसार चलेन, आचार संहिता उल्लङ्घन गर्यो, सीमित सरकार भएन, निरङ्कुश सरकार भयो भने त्यसलाई सचेत गराउने अधिकार राष्ट्रपतिलाई छ र संवैधानिक र लोकतान्त्रिक बाटोमा हिँडाउने काम राष्ट्रपतिको हुन्छ। त्यसकारणले राष्ट्रपतिले रोक्यो भन्ने कुरा संविधान सम्मत आएको भए उसले रोक्न मिल्दैन, संविधान सम्मत कानून सम्मत छैन भने त्यसलाई रोक्न सकिन्छ र एउटा संविधानवादको बाटोमा हिँडाउन सक्छ राष्ट्रपतिले।
तपाईँले भने जस्तै राष्ट्रपतिले शपथ नगराएको भए त विगत पनि दोहोरिने थियो नि, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेलामा उहाँले चाहिँ प्रधान सेनापति रूपमाङ्गत कटुवाललाई बर्खास्त गर्नुभएको थियो, तर त्यो बेलाका राष्ट्रपति डाक्टर रामवरण यादवले चाहिँ त्यो प्रधानमन्त्रीको निर्णयलाई बदर गर्नुभयो र रूपमाङ्गत कटुवाललाई थमौती गर्नुभयो। त्यो निर्णयबाट राष्ट्रपति रामवरण यादव विवादमा पर्नुभएको थियो, अहिले पनि त्यसको आलोचना हुन्छ, राष्ट्रपति तत्कालीन राष्ट्रपति रामवरण यादवको आलोचना हुन्छ। अहिले मन्त्री अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मन्त्री परिषद विस्तार गर्न मिल्दैन भनेर नवनियुक्त मन्त्रीलाई शपथ नगराएको भए त उहाँ पनि विवादमा पर्नुहुन्थ्यो नि होइन र?
यो कटुवाल काण्ड भन्ने कुरा भन्नुभयो तपाईँले, अब कटुवाल काण्ड भन्दा पनि अब कार्यकारी अधिकार वास्तवमा चाहिँ तपाईँले भनेअनुसार प्रधानमन्त्रीमै छ, पहिला अन्तरिम संविधानले नै प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएको थियो। त्यतिखेर चाहिँ प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले के बुझ्नु भएन भन्दाखेरि गिरिजाप्रसाद कोइराला कार्यकारी अधिकार र राष्ट्रपतीय अधिकार चाहिँ राख्ने दुईटा संस्थाको चाहिँ उहाँ प्रमुख हुनुहुन्थ्यो। त्यतिखेर संविधान संशोधन गरेर राष्ट्रपति पद्धति चाहिँ हामीले बसालिसकेका थिएनौँ, संविधान त आयो तर संविधानको संशोधन भएको थिएन। राष्ट्रपति नहुन्जेलसम्मलाई कार्यकारी अधिकार सरकारको प्रमुख र राष्ट्राध्यक्षको प्रमुख गिरिजाप्रसाद कोइरालाले गर्नुहुन्थ्यो। त्यसै कारणले राष्ट्राध्यक्षको हैसियत काम गर्ने भावनाले गिरिजाप्रसाद कोइरालाले प्रधान सेनापति या सेनाहरूको चाहिँ प्रमाधिपति भएर सेनाको नियुक्ति गर्ने, सेनालाई प्रकट गर्ने सबै काम गर्नुहुन्थ्यो। तर चाहिँ जब पुष्पकमल दाहाल आउनुभयो, पुष्पकमल दाहाल आउँदाखेरि राष्ट्रपतीय पद्धति चाहिँ हामी कहाँ बसाइसकेका थियौँ, जहाँ संविधानको चौथो संशोधनले राष्ट्रपतिको व्यवस्था गरिसकेको थियो। राष्ट्रपतिको व्यवस्था गरिसके संविधानले चाहिँ धारा 144 थियो तत्कालीन अवस्थामा, 144 बमोजिम चाहिँ सेनाको नियुक्ति, सेनालाई सञ्चालन गर्ने, अपरेसन गर्ने प्रमाधिपति चाहिँ राष्ट्रपति हुने भनेर संविधानले बोलेको थियो। संविधानले बोल्दा बोल्दै ऐनमा संशोधन भएको थिएन, पहिल्यै गिरिजाप्रसाद कोइरालाले जुन चाहिँ ऐन प्रयोग गर्नुभएको थियो राष्ट्रपति नहुँदै राष्ट्राध्यक्षको भूमिका, त्यो भूमिका चाहिँ ऐनबाट संशोधन भइसकेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहालले त्यही ऐनलाई हेर्नुभयो, संविधानलाई हेर्नु भएन र ऐनलाई हेरेर उहाँले कटुवाललाई चाहिँ अर्थात् प्रधान सेनापतिलाई बर्खास्त गर्नुभयो। बर्खास्त गरिसके राष्ट्रपतिले के भन्नु भन्दाखेरि बर्खास्त गर्ने, नियुक्ति गर्ने, सिफारिस गर्ने पो सरकारले गर्छ, त्यसको नियुक्ति गरेर बर्खास्त गर्ने त त्यो सिफारिस मात्रै हो, उसले सरकारले गर्न सक्दैन, मलाई चाहिँ अपरेसन र सञ्चालन गर्ने राष्ट्रपतिलाई छ। त्यस कारणले यो संविधानभन्दा बाहिर गयो, यो गलत भयो, जे छ पहिलाको जे स्थिति हो यथास्थितिमा राख्नु भनेर राष्ट्रपतिले चाहिँ भन्नुभयो, त्यसको सल्लाह हामी पनि दिएथ्यौँ, राष्ट्रपतिलाई सल्लाह दियौँ र राष्ट्रपतिले त्यही गर्नुभयो र पछि चाहिँ त्यस विरुद्धमा सुप्रिम कोर्टमा रिट पर्यो, हामी राष्ट्रपति तर्फबाट र कोटवालको तर्फबाट हामी मुद्दा लड्यौँ, आखिर चाहिँ राष्ट्रले जे गर्नुभएको थियो संविधानको पालकको हैसियतले संरक्षकको हैसियतले उहाँले गरेको ठिक छ भनेर न्याय पुराण भएर पुष्पकमल दाहालले जुन चालेको कदम थियो जुन निर्णय थियो त्यसलाई चाहिँ बदर गरेको अवस्था हो।
अहिले पनि अब राष्ट्रपतिले रोक्नु भयो मन्त्री परिषद विस्तार रोक्नु भयो, शपथ गराउनु भएन भने पनि त्यही घटनासँग हामीले
त्यो हिजोको नजिर छ, फुल बेन्चको नजिर छ, त्यो नजिर अनुसार चाहिँ राष्ट्रपतिले चाहिँ संविधानको संरक्षण गर्ने पालन गर्ने काम गर्न सक्छ, संविधान भन्दा बाहिर गएर सरकारले काम गर्छ भने त्यसलाई रोक्न सक्ने र सचेत गराउन सक्ने राइट चाहिँ राष्ट्रपतिमा छ भनेर हामीले सामान्य सुप्रिम कोर्टबाट व्याख्या गराएका छौँ, त्यो नजिर छ, नजिर अनुसार अहिले पनि त्यही हुन्छ,
विवादमा ल्याउँदैन,
विवादमा ल्याउँदैन, पटक्कै ल्याउँदैन, किनभने राष्ट्रपतिलाई संविधान राष्ट्रपति भावनाले त्यो अधिकार छ।
तर एक थरीहरू चाहिँ तपाईँले अघि भनेकै कुराले सरकारलाई चाहिँ निरङ्कुशतावादी भनेर भन्नुभएको छ, तर राष्ट्रपतिले सरकारले भनेको प्रधानमन्त्रीले भनेको कामहरू चाहिँ काट्न थाल्नुभयो, राष्ट्रपतिले गलत ट्र्याकमा जानुभयो भने चाहिँ अधिनायकवाद निरङ्कुशतावादको चाहिँ हाबी हुन्छ, त्यस्तो सम्भावना चाहिँ छ, यसले चाहिँ त्यस्तो ल्याउँछ भनेर पनि तर्क गर्नेहरू छन्, सुन्न पाइरहेका छौँ हामीले, पढ्न पाइरहेका।
सरकारले संविधान सम्मत तरिकाले गर्यो भने राष्ट्रपतिले रोक्न मिल्दैन, संविधान सम्मत, आचार संहिता सम्मत, संविधानवाद सम्मत, कानुनी शासन सम्मत ल्यायो भने राष्ट्रपतिले कमा पनि उसले रेटिफाई गर्नुपर्छ, अनुमोदन गर्नुपर्छ, तर संविधानभन्दा बाहिर गएर, संविधानवादभन्दा बाहिर गएर, सरकारको आफ्नो चाहिँ लिमिटेसनभन्दा बाहिर गएर हिँड्छ भने त्यसलाई लगाम लगाउने काम राष्ट्रपतिले गर्न सक्छ। सरकार भनेको घोडा हो, घोडालाई लगाम लगाउने राष्ट्रपतिले गर्न सक्छ, घोडालाई लगाम लगाउने अदालतले गर्न सक्छ, घोडालाई लगाम लगाउने कार्यकारी मिडियाले गर्न सक्छ, नागरिक समाजले गर्न सक्छ। त्यस कारणले सीमित सरकार भनेको त्यही हो, सीमित भनेको तिम्रो अधिकार क्षेत्रभित्र मात्रै काम गर भने, अधिकार क्षेत्रभन्दा बाहिर जान्छ भने सचेत गराउनु भनेको कुनै विवाद आउनु होइन, कुनै संविधानको उल्लङ्घन गर्ने होइन, तिमीले संविधान सम्मत काम गर भन्नुलाई के निरङ्कुश शासन, राष्ट्रपतिले निरङ्कुश शासन गर्न थाल्यो भन्ने हुन्छ र हुँदैन नि।
तर हामीले राष्ट्रपतिले गरेको काम पनि सरकारले गरेको काम पनि त संविधान सम्मतै छ भनेर मान्न सकिने, अब निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन हुँदैन यो मन्त्री परिषद विस्तार गर्दाखेरि हुन्छ भन्छ, र एक थरी कानुन व्यवसायहरू नै तपाईँकै पेसा गर्नेहरूलाई पनि हामीले सोध्यौँ भने पनि उहाँहरू पनि यो चाहिँ निर्वाचनलाई सुनिश्चित गर्नकै लागि, निर्वाचन प्रयोजनकै लागि मन्त्री परिषद विस्तार भएको हो, त्यो हुँदाखेरि पाइन्छ, गर्न सकियो, गर्नुपर्छ भनेर पनि तर्कहरू गरिरहनु भएको छ।
त्यसो भने निर्वाचन आयोगले आचार संहिता लागू नगरे हुन्छ, जे छ जस्तो हुन्छ, सरकारले जति पनि खर्च गर्न सक्छ निर्वाचनको लागि, जति पनि मन्त्री परिषद बनाउन सक्छ, सरकारलाई चाहिँ कुनै पनि संविधानवादले छुँदैन, कानुन शासनले छुँदैन भनेर निर्वाचन आयोगले भनिदिए भइ, निर्वाचन आयोग स्वतन्त्र सक्षम हुँदैन अनि सरकार खल्तीमा जान्छ, त्यो त निरङ्कुशतातर्फ हामी लम्किन्छौँ, निरङ्कुशतातर्फ लम्किने या लोकतान्त्रिक बाटोतर्फ लम्किने भन्ने प्रश्न हो यो।
निर्वाचनको स्वतन्त्रताको लागि पनि निष्पक्षताको,
निष्पक्षतालाई, स्वतन्त्रतालाई पनि निर्वाचन आयोगले आफ्नो चाहिँ अधिकार क्षेत्र अन्तर्गत चल्नुपर्छ, आचार संहिता उल्लङ्घन गर्यो भने सरकारले आचार संहिता उल्लङ्घन भयो भनेर भन्न सक्नुपर्छ। त्यस कारणले यो निर्वाचन आयोग स्वतन्त्र सक्षम हुनको लागि यो कुरा गर्नुपर्छ, होइन भने त जे गरे पनि भयो, सरकार खल्तियाँ हुनु भनेको कुनै पनि लोकतान्त्रिक व्यवस्था अनुसार चाहिँ निर्वाचन आयोग चलो भन्न मान्न सकिँदैन।
तपाईँकै कुराले त निर्वाचन आयोगले त आचार संहिता उल्लङ्घनको लागि छुट दिइरहेको छैन, सरकार विस्तार कानून अनुसार आचार संहिता अनुसार हुँदैन तर निर्वाचन आयोगले हुन्छ गर्नु भनेर भन्यो। हामीले अघिल्लो चुनावको स्थानीय तहको चुनावको बेलाको कुरा गऱ्यौँ भने पनि आचार संहिता चाहिँ धेरै उल्लङ्घन भएको हामीले पाएका थियौँ, होइन, एउटा संचारकर्मी मिडियाकै नाताले आएका समाचारहरू केलाउँदाखेरि पनि विगतका चुनाव 70 सालमा भएको संविधान सभाको होस्, 64 सालको पहिलो संविधान सभाको होस्, अथवा त्योभन्दा पहिला भएका चुनावहरूको भन्दा पनि योचोटि चाहिँ आचार संहिता उल्लङ्घनका धेरै घटनाहरू पाइयो, सरकार पक्ष, सत्तामा रहेका दलहरू, विपक्षी र उम्मेद्वारहरूबाट। निर्वाचन आयोगले काहीँ न काहीँ अलिकति कमजोरी अप्नाएको हो, निर्वाचन आयोग आयुक्तहरू आचार संहिता कडाईमा त्यति कडाई गर्न नसकेको हो भन्ने लाग्छ तपाईँलाई?
मलाई बिल्कुल एकदमै लाग्छ, निर्वाचन आयोगले यसरी आचार संहिता प्रत्यक्षमा उल्लङ्घन हुन्छ भने उसले चाहिँ कुनै पार्टी विशेषको चाहिँ निर्वाचन आयोग होइन, पार्टी विशेषका चाहिँ आयुक्तहरू होइनन्, पार्टी विशेषको आयुक्त नभइसकेपछि उसले चाहिँ सरकारलाई लगाम लगाउने संविधानले अधिकार दिएछ भने त्यो क्षेत्राधिकारभित्र रहेर तिमीले प्रत्यक्षमा आचार संहिता उल्लङ्घन गर्यो भनेर उसले दोहोरो खुट्टा टेकेन भने हामी चाहिँ लोकतान्त्रिक निर्वाचन गर्न पुगेका छौँ कि निरङ्कुश शासन व्यवस्थाको निर्वाचन गर्न पुगेका छौँ भन्ने छुट्याउन पनि जनतालाई गाह्रो हुन्छ। त्यस कारणले साँच्चीकै लोकतान्त्रिक व्यवस्था अनुसार, लोकतान्त्रिक शासन पद्धति अनुसार निर्वाचन गर्ने हो भने त्यो निर्वाचन आचार संहितालाई हिजो चाहिँ यसो गल्ती भयो, हिजो चाहिँ आचार संहिता उल्लङ्घन भयो भनेर हामी छोड्दै गयौँ, गल्तीमाथि गल्ती दोहोऱ्याउँदै गयौँ भने यो चाहिँ संस्थागत काउनी वादको अथवा संविधान वादको संस्थागत विकास हुन सक्दैन, लोकतन्त्र विकास हुन सक्दैन। अझ हामी त संहिता र समावेशितामा हामी गइरहेछौँ, संहिता र समावेशी मोडलको हामी यो संविधान ल्याएछौँ। अब यही तरिकाले उल्लङ्घन गयो भने त भोलिको चाहिँ हामी अर्को चाहिँ नजिर बसाल्दै अगाडि बढ्छौँ र यसले चाहिँ लोकतन्त्र फेरि चाहिँ यो संस्थागत विकास हुन्छ भन्ने मलाई लाग्दैन।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी निर्वाचन आचार संहिता लागू भइसकेपछि भएको मन्त्री परिषद विस्तार र यसले मंगिरमा हुने चुनावमा पार्ने असरका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसित हुनुहुन्छ संविधानविद डाक्टर चन्द्रकान्ता गेवाली। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिन्दो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट चारजना मन्त्री र चारजना राज्यमन्त्री सरकारमा थपेपछि यसले निर्वाचन आचार संहिता उल्लंघन भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ। यसअघि सरकार विस्तारलाई आचार संहिता विपरीतको काम भन्दै आएको निर्वाचन आयोगले हिजो मात्रै बोली फेरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव सहितका आयुक्तहरूले सरकार विस्तार आचार संहिता विपरीत नहुने भनेपछि राष्ट्रपतिले गैराती नै नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभयो र सरकारमा नयाँ मन्त्री थपिए। त्यसैले अहिलेको कार्यक्रममा हामी सरकार विस्तार र निर्वाचन आचार संहिताका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ संविधानविद डाक्टर चन्द्रकान्ता गेवाली। गेवालीजी, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
हजुर, धन्यवाद।
विश्राम अघि हामीले आचार संहिता उल्लंघनका कुरा गर्यौं, निर्वाचन आचार संहिता लागू भइसकेपछि सरकार विस्तार भयो, यो आचार संहिता विपरीत छ र आचार संहिता उल्लंघन भएकोमा सरकार र निर्वाचन आयोगलाई विपक्षी बनाएर अदालतमा मुद्दा पनि हाल्न सकिन्छ भनेर तपाईँले भन्नुभयो। तपाईँकै भनाइलाई मान्य हो भने निर्वाचन आयोगले आचार संहितामा कडाई गर्न सकेको छैन। निर्वाचन आयोगले आचार संहिता कार्यान्वयनमा कडाई गर्न नसक्नुको कारण चाहिँ के देख्नुहुन्छ तपाईँ?
निर्वाचन आयोगले कडाई गर्न नसकेको कारण सरकारप्रतिको लोयल्टी हो। निर्वाचन आयोग कहिले पनि सरकारप्रति लोयल्टी हुनु हुँदैन। हिजोका निरङ्कुश सरकारहरूको निर्वाचन आयोग अहिलेको होइन, राजा महाराजाका चाहिँ सरकार अन्तर्गतका निर्वाचन आयोग होइन भन्ने उसले बुझ्नु पर्यो। अहिले हामी संघीय शासन प्रणालीको, हामी चाहिँ समावेशी समतामूलक समाज चाहिँ विकास गर्नलाई बनाइएको संविधान बमोजिमको आयोग हो। त्यस कारण यो आयोगले सरकारले जे भन्यो त्यही मान्दै हिँड्यो भने न त संहिताको संस्थागत विकास हुन्छ, न समावेशताको विकास हुन्छ, न त निर्वाचन नै स्वच्छ र स्वतन्त्र हुन्छ। एउटा हातमा बन्दुक र अर्को हातमा ब्यालेट चाहिँ एकैसाथ रहन सक्दैन। त्यस कारणले आचार संहिता उल्लङ्घन गर्नु भनेको नि निरङ्कुशतावाद जन्मिने हो। निरङ्कुशतावाद जन्मने भनेको सरकार जहिले पनि निरङ्कुश हुन्छ भनिन्छ, त्यसलाई सीमित गर्ने भनेको निर्वाचन आयोग, अदालत या नागरिक समाज, मिडियाले हो र ऊ चाहिँ जहिले पनि निरङ्कुश हुने हो। त्यस कारण निरङ्कुश सरकारले जे भन्यो त्यही नै मान्नुपर्छ भन्यो भने त लोकतन्त्र त सकिन्छ। त्यस कारणले निर्वाचन आयोगले दरोसाथ फुटाउनु पर्यो, त्यसैले मात्रै चाहिँ लोकतन्त्र विकास हुन्छ, निर्वाचनको स्वतन्त्र सक्षम निर्वाचन त्यहाँ गराउन सकिन्छ।
पछिल्लोचोटि भइरहेका कदमहरू चाहिँ, सरकारले गरिरहेका कदम चाहिँ आचार संहिता उल्लङ्घन भइरहेको छ, आचार संहिता विपरीत छ भन्ने तर्क अघि नै पनि तपाईँको आयो। अहिले अब सरकार विस्तारको हामीले कुरा गऱ्यौँ भने त्यसमै टेकेर हामीले कुराकानी गरिरहेछौँ, यो आवश्यकता चाहिँ किन पर्यो? अब अलिक फरक पाटोमा
अब यो आवश्यकता किन पर्यो भन्ने मलाई लाग्छ भन्दाखेरि, अब भोलि मात्रै राजनीतिक दलहरूले समावेशी जुन निर्वाचन पद्धति छ त्यसमा समानुपातिक निर्वाचन पद्धति अन्तर्गत चाहिँ बन्द सूची पेश गर्नुपर्नेछ निर्वाचन आयोगमा। राजनीतिक दलहरूले महिला, मुस्लिम, मधेसी, पिछडियो क्षेत्र, अपाङ्गता भए व्यक्ति समेतलाई चाहिँ समेटेर बन्द सूची चाहिँ भोलि पेश गर्नुपर्छ। संविधानको चाहिँ सार त भावना के हो भन्दाखेरि, उम्मेदवारको मनोनयन दर्ता भएको अङ्गुल दिन चाहिँ संसद कायम रहने छैन भनेर छ। अहिलेको अवस्था के रह्यो भन्दाखेरि समानुपातिक समावेशी बन्द सूची पेश गर्दाखेरि हामी चाहिँ राजनीतिक दलहरू र सरकारको सहमति के रहन्छ भन्दाखेरि यो चाहिँ बन्द सूची पेश गर्दाको अघिल्लो दिन नै संसद बिग्रन हुन्छ, संसद रहन्न भनेर उहाँहरू सहमति गर्नु
भइसक्यो।
यो चाहिँ यो सहमति भयो, यो गलत छ।
सांसदहरू त हिजोदेखि नै
यो गलत छ। भोलि हामीले नयाँ चाहिँ एउटा नयाँ गलत नजिर बसालेका छौँ। वास्तवमा संविधानको स्पिरिट र भावना के हो भन्दाखेरि प्रतिनिधि सभाको उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने भनेर निर्वाचन आयोगको कार्यतालिका कात्तिकको 5 गते छ। कात्तिकको 5 गते चाहिँ नोमिनेसन भयो भने, उम्मेद्वारको मनोनयन भयो भने कात्तिक 4 गते यो संसद कायम रहँदैन। संविधानको भावना त्यही हो, संविधानको स्पिरिट त्यही हो।
अनि
अहिले चाहिँ हामी आजै गरिरहेछौँ, आजै भोलि चाहिँ नोमिनेसन छ, आज चाहिँ संसद विघटन गरिरहेछौँ। यो विघटन गर्नका कारण के भन्दाखेरि यही विघटन हुनुभन्दा पूर्व फेरि हामी के गरिरहेछौँ भन्दा अरू चाहिँ साना घटक साना दलहरूलाई हामी सरकारमा लैरहेछौँ। यो भनेको के हो भन्दाखेरि सरकार अति निरीय भएको अवस्था, अति कमजोर भएको अवस्था, अर्थात आजैको मितिबाट उहाँको भनाइअनुसार आजैको मितिबाट सरकार कामचलो सरकार परिणत भएको छ। कामचलो सरकार परिणत हुँदाखेरि कुनै चाहिँ सरकारको रुलिङ पार्टी जुन नेकपा माओवादी थियो त्यो चाहिँ अपोजिसन पार्टीसँग नेपाल नेकपा एमालेसँग ऊ चाहिँ चुनावी तालमेल या एकता गर्छु भनेर आएको कारणले दुईटा ढुङ्गामा एउटा पार्टी जान सक्दैन भन्ने प्रश्नले उसले विथड्र गर्छ कि सरकार माइनोरिटीमा पर्छ कि अल्पमतमा पर्छ कि भन्ने डरले साना घटकहरूलाई सरकारले रुलिङ पार्टीमा लगाएको अवस्था हो। त्यो डर हो र यो संसद विघटन भइसके पछाडि माइनोरिटीको सरकार स्वतः कामचलो त्यसै हुन्छ, कामचलो नै माइनोरिटी छ भन्ने चाहिँ जनताले बाट त्यो आवाज आउँछ, मिडियाले त्यो बल्ला, अदालतमा मुद्दा पर्ला भन्ने डरले नै उसले चाहिँ संसद विघटन गर्नुभन्दा पूर्व आफूलाई बहुमतमा छु भन्ने साबित गर्नलाई यो सरकार विस्तार गरेको हो भन्ने लाग्छ।
त्यो अस्तिको जुन वाम गठबन्धन नबनेको भए सरकार विस्तार हुँदैन थियो,
वाम गठबन्धन बनेकै कारणले गर्दाखेरि यदि नबनेको भए माओवादी सरकार उसले चाहिँ ट्रस्ट गरिरहन्थ्यो, विश्वास दिइरहन्थ्यो, त्यो गर्दा बित्तिकै विश्वास चाहिँ मत उसले नदेला अर्थात विश्वास मत चाहिँ मैले लिइरहनु पर्छ भन्ने कुरा यो संसद हुँदा हुँदै विश्वास मत लिन गवा नै हुन्थ्यो, मलाई विश्वास छ छैन भनेर त्यो परीक्षण गरे हुन्थ्यो र परीक्षण गर्दाखेरि अविश्वास छ भनेर अर्को अभिवेशन पार्टी नै आउन सक्थ्यो होला। त्यो कुराको संवैधानिक प्रक्रिया हामी गएनौँ। हामी के गयौँ भन्दाखेरि संसद कायम नरहेपछि वाम घटक अथवा नेकपा माओवादी अपोजिसन चुनावी तालमेल गर्यो, तालमेल गर्दा बित्तिकै सरकारलाई विश्वासमा दिँदैन भन्ने तौरले बहुमतको सरकार हामीसँग छ भनेर त्यो साबित गर्नलाई यो चाहिँ एक्सटेन्सन गरेको भन्ने मलाई लाग्छ।
तर सँगसँगै हामीले माओवादीको कुरा गऱ्यौँ भने पनि त उस पनि त अलिकति काहीँ न काहीँ यो नैतिक धरातलबाट अलिक बाहिर गएको हो जस्तो देखिँदैन। सत्ता एउटासँग सत्तारूढ गठबन्धन गर्ने र अर्कोसँग चाहिँ नि चुनावी तालमेल पार्टी एकता गर्ने भनेर अब अहिले माओवादीलाई हामीले आजको दिनमा भन्यौँ भने सत्ता पक्ष हो कि विपक्ष हो।
अब नेकपा माओवादी जस्तै चाहिँ हिजो राप्रपा नेपाल पनि रुलिङ पार्टीमा पनि बस्ने र एमालेसँग चुनावी तालमेल गरेको अवस्था देखिन्थ्यो। त्यतिखेर पनि हामीले के भनेका थियौँ भन्दा यो राजनीतिक नैतिकता प्रश्न उठ्यो भने संवैधानिक प्रश्नहरू त्यति देखिएन यो चुनावको लागि हुँदा। अहिले पनि माओवादीको ठ्याक्कै त्यही छ, राजनीतिक नैतिकताको प्रश्न उठेको छ। उसले चाहिँ रुलिङ पार्टीलाई समर्थन छ भनेर रुलिङ पार्टीमा जाने, अपोजिसनसँग चाहिँ निर्वाचनमा तालमेल गर्छ भने त्यो चाहिँ प्रत्यक्ष रूपमा राजनीतिक नैतिकता प्रश्न माओवादीलाई जान्छ र राजनीतिक नैतिकता प्रश्न उठ्यो हुनाले उसले धेरैन्देर नै सरकारबाट विथड्र गर्नुपर्थ्यो। सरकारबाट विथड्र गर्दा बित्तिकै सरकार माइनोरिटीमा पर्थ्यो, सरकार संसद कायम नरहेपछि कामचलाउ हुन्थ्यो भनेपछि अर्को चाहिँ सर्वदलीय सहमतीय चुनावी सरकार गठन गर्न सक्ने बाटो बन्द थियो। त्यो बाटो चाहिँ माओवादीले आफ्नो राजनीतिक नैतिकताको प्रश्न हुँदाहुँदै नै उसले चाहिँ छोड्न चाहेन। त्यो किन चाहेन भने उसलाई नै प्रश्न गर्ने कुरा हो।
तर उसकै कुरालाई यहाँ मैले निकालिहालेँ, किन भन्दा मङ्सिरको चुनाव सुनिश्चित गर्न सरकार नछोडेको भन्ने माओवादीको भनाइ छ। हामीले छोड्यौँ भने सरकार अल्पमतमा पर्न सक्दैन, फेरि सरकार बनाउने अर्को खेल हुन सक्छ, होइन? अर्को खेलमा लाग्दाखेरि चाहिँ मङ्सिरको चुनाव अनिश्चित हुने भयो। त्यही भएर मङ्सिरको चुनावलाई सुनिश्चित गराउनको लागि हामी सरकार छोड्दैनौँ, सरकारमा बसिरहेका हौ भन्ने माओवादीको भनाइ छ।
अब उसको भनाइ चाहिँ उसमा उसको दृष्टिमा चाहिँ राम्रो होला, उसको ठिक होला, तर नागरिक समाज अथवा जनताको दृष्टिकोणमा एकातर्फ सरकार पनि भन्छ अर्कोतर्फ अपोजिसन तालमेल गर्छ भने त्यो चाहिँ के हुन सक्छ भन्दाखेरि स्वतन्त्र र सक्षम निर्वाचनमाथिको प्रभाव हो। त्यो त्यो चाहिँ राजनीतिक नैतिकता प्रश्न पनि हो. संविधान र कानुनी रूपमा चाहिँ तिमीले विथड्र गर भन्न मिल्दैन, तर उसले विथड्र गर्दा बित्तिकै निर्वाचन सुनिश्चित हुँदैन भन्न मिल्दैन. किन भन्दाखेरि अहिले ऊ चाहिँ सरकारमा नरहँदा पनि अहिलेको सरकारले 301 पुर्याउनलाई अरू नयाँ पार्टीहरूलाई उसले समावेश गरेको छ. 301 भन्दा मानिस बहुमतमै छ. आज विघटन नहुँदा दिनसम्म, विघटन हुँदा दिनसम्म पनि सरकार बहुमतमै देखियो छ. र राप्रपा नेपाललाई लाँदा बित्तिकै बहुमत देखिन्छ भनेपछि ऊ चाहिँ छोडे पनि नछोडे पनि सरकार त चल्थ्यो. त्यस कारणले उसको चाहिँ नैतिकता प्रश्न भन्दा पनि राजनीतिक नैतिकता प्रश्न माओवादा जान्छ.
अब सँगसँगै राष्ट्रपतिले नयाँ नियुक्त मन्त्रीहरूलाई शपथ गराउनु भयो भनेदेखि त प्रधानमन्त्रीको तयारी, मीडियामा आएका कुराहरू सुन्यौं भने त माओवादी मन्त्रीहरूलाई चाहिँ बिना विभागीय बनाउने उहाँको
त्यस्तो गरेर सरकारमा बसिरहनुपर्छ भन्ने छैन. आजैको मितिबाट राजनीतिक नैतिकता प्रश्न उठ्यो भन्दा उहाँहरूले विथड्र गर्नुपर्छ. विथड्र गरेपछि सरकारले, अहिलेको सरकार निर्वाचन गरेर जान्छ. तर अहिलेको सरकार निर्वाचन गर्ने वैधानिकताको प्रश्न पनि उठेको छ. आजदेखि सरकार काम चलाउन जान्छ. काम चलाउ सरकारलाई कुनै पनि निर्वाचन गर्ने संवैधानिक वैधता प्राप्त हुँदैन. हिजो पनि बाबुराम भट्टराईले संविधान सभा विघटन गर्दाखेरि तिमी त काम चलाउ सरकार हो भनेर राष्ट्रपतिले पत्र पठाउनु भयो र उहाँ चाहिँ काम चलाउनु भयो, दिनदैनिक प्रशासन मात्रै चलाउनु भयो. त्यस पछाडि खिलराज रेग्मीलाई निर्वाचनको लागि प्रधान न्यायाधीशको पदाधिकार कायम राख्दै मन्त्रीपरिषद अध्यक्ष बनाइयो. त्यस विरूद्ध म लगायतका कानून व्यवसायले सम्मानित सर्वोच्च रिट लिएर पनि गयौं र रिट लिएर गइसकेपछि संविधान इजलासको तीनजना बेन्चले, तीनजनाले यो बाबुराम भट्टराईको काम चलाउ सरकार भावनाले खिलराज रेग्मीलाई ल्याउनु परेको यो डक्ट्रिन अफ नेसिटी हो, आस्था सिद्धान्त हो भनेर चाहिँ त्यो काम चलाउ सरकारलाई रिप्लेस गरेको ठिक छ भनेर व्याख्या गरेको छ. त्यसै अहिले पनि काम चलाउ सरकार भावनाले यो सरकारलाई रिप्लेस गर्ने, यो सरकारको ठाउँमा अर्को सरकार गठन गर्नुपर्ने बाध्यता, संविधानिक बाध्यता छ. र त्यो गठन कसरी हुन्छ भन्नुहुन्छ भने अहिले पनि संविधानले चिनेका राजनीतिक दलहरू छन्। राजनीतिक दलहरूकै आधारमा सर्वदलीय सहमतीय राष्ट्रिय चुनावी सरकार गठन गर्नुपर्छ. त्यही सरकारले नै यो काम चलाउ सरकारलाई रिप्लेस गर्छ र त्यही सर्वदलीय चुनावी सरकारले नै मंगसिर 10 र 21 गतेको निर्वाचन गर्यो भने संविधानिक वैधता प्राप्त हुन्छ. यो सरकारले म चुनाव गर्छु, म कार्यकारिणी छु, म पहिलेकै सरकार छु भन्छ भने त्यो पनि उसमाथिको अहमता हुन्छ. संविधानले चिन्दैन उसलाई, ऊ काम चलाउ मात्रै चिन्छ.
शेरबहादुर देउवालाई अब आजदेखि संविधानले प्रधानमन्त्रीको रूपमा चिन्दैन भन्ने तपाईँको
आजदेखि चाहिँ शेरबहादुर देउवा यो व्यवस्था संसदको सदस्य रहनुहुन्न. 601 घर फर्किसक्नुभयो. व्यवस्थापिका संसदको सदस्य नरहनु भनेको, राजीनामा गर्नु भनेको, मृत्यु हुनु भनेको, या विश्वास मत र अविश्वास प्रस्ताव पारित भएन भने त्यतिकै 5 आधारमा, कुनै पनि 5 मध्ये 1 आधारमा प्रधानमन्त्री पदमुक्त हुन्छ. आजको मितिबाट शेरबहादुर देउवा पदमुक्त हुनुभयो. पदमुक्त हुनु भनेको यो सरकार स्वतः काम चलाउमा परिणत भयो. यो सरकार स्वतः काम चलाउ भनेको त्यो सरकारलाई रिप्लेस गर्ने, अर्को सरकार गठन गरिनु अपरिहार्य छ. र त्यही सरकारले नै, सर्वदलीय राष्ट्रिय चुनावी सरकारले नै मङ्सिर 10 र 21 चुनाव गर्ने संवैधानिक हैसियत राख्छ, राजनीतिक हैसियत राख्छ.
अब मनोनयनको समय आइरहेको छ, समानुपातिकको त आजै बुझाउनु पर्नेछ. भ्याइन्छ तपाईँको कुरा अनुसार अर्को सरकार गठन गर्यो भने मङ्सिरमा चुनाव हुन?
होइन, मनोनयन त अब बन्द सूची भोलि नै पेश गर्ने हो, 29 गते. आज संसद कायम रहँदैन. 5 गते कार्तिक 5 गते उम्मेद्वारको दर्ता छ. त्यसपछि चाहिँ त्यसको डिस्कोर्स अनुसार, कार्यतालिका अनुसार त मङ्सिर 10 देखि 21 चुनाव हुन्छ. तर यो सरकारले गर्ने या सर्वदलीय चुनावी सरकारले गर्ने भन्ने प्रश्न हो. मेरो मान्यता चाहिँ यो सरकार काम चलाउ भावनाले हिजोको अभ्यासलाई पनि हेर्ने भने, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्ने भने, अर्को सरकार, सर्वदलीय सरकार गठन गर्नु संविधान सम्मत हुन्छ. अन्यथा चाहिँ काम चलाउ सरकारको चुनाव भयो भने नि भोलि वैधानिकताको प्रश्न उठेर यो सरकार राजा ज्ञानेन्द्रले गराएको चुनाव माथि प्रेरणा हुन सक्छ, त्यो पनि ख्याल गर्नुपर्छ.
तर अघिकै तपाईँको कुराले चाहिँ, अघि नि सुरुको कुरा गऱ्यौँ भने सरकारका मन्त्री परिषद मन्त्री सदस्य फेरिँदा आचार संहिता विपरीत हुन्छ, तर नयाँ सरकारै भन्दा चाहिँ आचार संहिता उल्लङ्घन हुँदैन.
होइन, अब त काम चलाउ सरकार भएपछि त वैधानिकता त दिनु पर्यो नि. यो सरकार काम चलाउ हुँदाहुँदै या यो सरकारमा मन्त्री परिषदको एक्सटेन्सन गर्यो भने संविधानले चिन्दा चिन्दैकोमा आचार संहिता लाग्ने भयो. तर काम चलाउ भयो भने त अर्को चाहिँ वैधानिक सरकार त गठन गर्नु पर्यो नि. वैधानिक सरकार गठन गर्दा त त्यसले चाहिँ आचार संहिताले त त्यसलाई बोल्न मिल्दैन. वैधानिक सरकार गर्छ भने त्यो निरङ्कुश सरकार गयो भने आचार संहिता लागू होला, होइन? अथवा यो चाहिँ काम चलाउ सरकार गर्न खोज्यो आचार संहिता लागू होला. वैधानिक सरकार आउनलाई त संविधान सम्मत गर्नलाई त त्यसले चाहिँ केही फरक पार्दैन।
हुन्छ, समय दिनुभयो, कुराकानी गरिदिनुभयो, त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
हस्, उज्यालो एफएमलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो संविधानविद डाक्टर चन्द्रकान्त गेवाली। पछिल्लो पल्ट भएको सरकार विस्तार र मंगिरमा हुने चुनावमा त्यसले पार्ने प्रभाव अनि निर्वाचन आचार संहिता कार्यान्वयनको स्थितिका बारेमा केन्द्रित रहेर कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 बजे फेरि आउनेछौ। अहिलेको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी सुरेश महर्जनसँगै म सुफल काफले पनि विदा हुन्छु। नमस्कार।